जुमेरात 5 अप्रैल की सैरबीन के साथ समरा फातिमा का सलाम। बॉलीवुड के सुपरस्टार सलमान खान को गैर कानूनी तौर पर हिरन का शिकार करने के जुर्म में 5 साल की सजा। क्या गैर कानूनी शिकार जंगली हयात तबाह करने का सबब है? तज्जियाकार कहते हैं
ये इलीगल पोचिंग और हैबिटेट डिस्ट्रक्शन जो है, ये दो बहुत ही बड़े फैक्टर्स हैं जानवरों के कम होने के इंडिया में।
तफसील आलमी खबरों के बाद सुनिए।
ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। इंडिया की रियासत राजस्थान की एक अदालत ने नायाब सियाह हिरनों के गैर कानूनी शिकार के मुकदमे में मारूफ फिल्म अदाकार सलमान खान को मुजरिम करार देते हुए 5 साल कैद और 10,000 इंडियन रुपए जुर्माने की सजा सुनाई है। अहवाल बता रहे हैं उबैद मलिक।
सलमान खान को 2 नायाब हिरनों के शिकार में मुजरिम करार दिया गया है। उनके वारंट गिरफ्तारी तैयार हो गए हैं और उन्हें अब गिरफ्तार करके जोधपुर की सेंट्रल जेल भेज दिया गया है। इस मुकदमे में सलमान खान के अलावा सैफ अली खान, तब्बू, सोनाली बेंद्रे और नीलम भी मुलजमान थे। ताहम इन सबको बरी कर दिया गया है। हिरनों के शिकार का मामला 1998 का है। सलमान खान, सैफ अली खान, तब्बू, सोनाली और नीलम फिल्म हम साथ साथ हैं की शूटिंग के लिए जोधपुर में थे।
पाकिस्तान के वज़ीर आज़म शाहिद खाकान अब्बासी ने आज इक्तसादी इस्लाहात का ऐलान करते हुए बताया है कि अब CNIC नंबर यानी शनाख्ती कार्ड नंबर ही टैक्स नंबर होगा, जबकि इनकम टैक्स की शरह में भी खासी कमी की जा रही है। इस्लाहात की तफसील सुनिए हसन बिलाल से।
वज़ीर आज़म का कहना है कि मुल्क में सिर्फ 7 लाख अफराद इनकम टैक्स अदा करते हैं और इन इस्लाहात का मकसद टैक्स नेट बढ़ाना है। 12 लाख सालाना आमदन पर टैक्स से इस्तिस्ना दिया जा रहा है, जबकि 12 से 24 लाख सालाना आमदन पर 5% टैक्स लागू होगा। 24 से 48 लाख सालाना आमदन पर टैक्स 10% होगा, जबकि 48 लाख से जायद पर 15% टैक्स होगा। वज़ीर आज़म ने कहा कि एमनेस्टी स्कीम के तहत मुल्क के अंदर जिनका पैसा मौजूद है इन पर 5% जुर्माना अदा करके पैसे को टैक्स नेट में लाया जा सकता है, जबकि जिनके असासे मुल्क से बाहर हैं इन पर 2% जुर्माना होगा।
इसराइल के वजीर दिफा का कहना है कि फलस्तीनियों पर गोली चलाने वाले इसराइली फौजियों के लिए अहकामात में कोई तब्दीली नहीं की जा रही। गुज़िश्ता जुम्मे को इसराइली फौज की फायरिंग से 17 फलस्तीनी हलाक हो गए थे। उधर इसराइली इंसानी हकूक की तंजीम ने एक मुहिम का आगाज किया है, जिसमें इसराइली फौजियों से कहा जा रहा है कि वो गैर मुसल्ला फलस्तीनियों को गोली मारने से इनकार कर दें। ईरान के रहबर आला आयतुल्ला खामनेई ने कहा है कि इसराइल के साथ किसी किस्म के मुज़ाकरात की कोशिश नाकाबिले माफ़ी गलती होगी। खबर की तफसीलात सुनिए शुमैला जाफरी से।
ईरान के रहबर आला खामेनाई ने कहा है कि जाबिर मुल्क से मुज़ाकरात की कोशिश नाकाबिले माफ़ी गलती होगी जो फिलिस्तीनियों की फतह को पीछे धकेल देगी। इस बयान में सऊदी अरब का नाम नहीं लिया गया, अलबत्ता कहा गया है कि तमाम मुसलमानों का फर्ज है कि वो फिलिस्तीनियों की मजामत की तहरीक की हिमायत करें और ये कि ईरान फिलिस्तीनी शिद्दत पसंद तंजीम हम्मास की मदद जारी रखेगा। उनका ये बयान सऊदी अरब के वली अहद शहजादा मोहम्मद बिन सलमान के इस बयान के चंद रोज बाद आया, जिसमें वली अहद ने एक अमरीकी अखबार से बात करते हुए कहा था कि इसराइल को अपनी सरजमीन पर अमन से रहने का हक हासिल है।
तुर्की के शिमाल मगरबी शहर एसके शहर में उस्मान गाजी यूनिवर्सिटी में एक शख्स की फायरिंग से यूनिवर्सिटी के अमले के 4 अफराद हलाक हो गए हैं। फायरिंग करने वाला शख्स यूनिवर्सिटी में रिसर्च असिस्टेंट है और अब पुलिस की हिरासत में है। ब्राज़ील की सुप्रीम कोर्ट ने फैसला दिया है कि ब्राज़ील के साबिक सदर लुइस इनासियो लुला डी सिल्वा की बदउनवानी के जुर्म में 12 साल कैद की सजा आज से शुरू हो रही है। खबर की तफसीलात सुनिए आबिद हुसैन से।
ब्राज़ील के साबिक सदर को रिश्वत लेने के इल्ज़ाम में 12 साल कैद की सजा हुई थी और उन्होंने दरख्वास्त की थी कि अपील के दौरानिए में इन्हें कैद ना किया जाए। साबिक सदर की अक्टूबर में होने वाले इंतखाबात में जीत के वाज़ेह इम्कानात के बावजूद सुप्रीम कोर्ट के फैसले के बाद अब शिरकत मशकूक हो गई है। लुला का दावा है कि इन पर इल्ज़ामात के पीछे सियासी मकासद हैं, ताकि इन्हें अक्टूबर में होने वाले इंतखाबात में शिरकत से रोका जा सके।
सऊदी अरब में 35 साल बाद रवामा पहला सिनेमा खुलने जा रहा है, जिसमें हॉलीवुड फिल्म ब्लैक पैंथर की नुमाइश की जाएगी। दुनिया की सबसे बड़ी सिनेमा चेन के साथ एक माहदे के तहत सऊदी अरब के 15 शहरों में 40 सिनेमा खोले जाएंगे। तरक्की याफ्ता मुल्कों के साइंसदानों ने माहौलियाती तब्दीली पर काबू पाने के लिए सूरज की रोशनी को मध्यम करने का मंसूबा बनाया है। उन्हें उम्मीद है कि एक कीमियाई छतरी दुनिया के खतरनाक हद तक बढ़ते हुए दर्जा हरारत में कमी लाने के लिए कारगर साबित होगी। अहवाल सुनिए तहमीना कुरैशी की जबानी।
بنگلہ دیش، برازیل، چین، ایتھوپیا اور انڈیا اور دوسرے ملکوں سے تعلق رکھنے والے 12 ماہرین نے سائنسی جریدے نیچر میں ایک مقالے میں لکھا ہے کہ غریب ممالک ماحولیاتی تبدیلی سے زیادہ متاثر ہوں گے، اس لیے انہیں اسے حل کرنے کے منصوبوں میں زیادہ سے زیادہ نمائندگی دی جائے گی۔ سولر جیو انجینئرنگ کا یہ منصوبہ ایسا ہی ہے جیسے بڑے پیمانے پر پھٹنے والے آتش فشاں سے بہت زیادہ مقدار میں راک خارج ہو کر فضا میں پردہ تان دیتی ہے اور سورج کی حرارت کا ایک حصہ زمین کی سطح تک نہیں پہنچ پاتا۔
ٹیکنالوجی کمپنی گوگل کے ہزاروں ملازمین نے امریکی محکمہ دفاع پینٹاگون کے ایک پروگرام کا حصہ ہونے کے خلاف ایک کھلے خط پر دستخط کیے ہیں۔ گوگل کا پروجیکٹ میوین کو ڈرون حملوں میں ہدف کو نشانہ بنانے کے لیے استعمال کیا جا سکتا ہے۔ یہ خبریں آپ نے بی بی سی اردو سروس سے سنیں۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا۔
ہر اتوار کو سیر بین میں اپنے خطوں کے جواب سنیے عارف وقار سے۔ آپ بھی خط لکھنا چاہیں تو ہمارا پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔
حالات حاضرہ کا پروگرام سیر بین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان کے وزیر اعظم شاہد خاقان عباسی نے اب سے کچھ دیر قبل ایک پریس کانفرنس میں خطاب کیا ہے، اور اس خطاب میں کیا اہم باتیں انہوں نے کہی ہیں یہ آپ کو پروگرام میں آگے چل کر بتائیں گے۔ سیبین کا آغاز کرتے ہیں آج کے بڑے موضوع کے ساتھ۔ انڈیا کی ایک عدالت نے بالی ووڈ کے معروف اداکار سلمان خان کو راجستھان میں 19 برس قبل نایاب ہرنوں کے غیر قانونی شکار کے جرم میں 5 برس قید کی سزا سنائی ہے۔ جودھ پور کے چیف جوڈیشل مجسٹریٹ کی عدالت نے اس معاملے کے دیگر ملزمان سیف علی خان، تبو، سونالی بیندرے اور نیلم کو بری کر دیا ہے۔ عدالت کے فیصلے کے بعد سلمان خان کو جیل بھیج دیا گیا ہے۔ سیشن کورٹ میں ان کی ضمانت کی درخواست پر سماعت کل صبح ہوگی۔ دلی سے شکیل اختر کی رپورٹ سنیے۔
بالی ووڈ کے سپر اسٹار سلمان خان کے لیے یہ بہت بڑا دھچکا ہے۔ جودھ پور کے چیف جوڈیشل مجسٹریٹ کی عدالت نے 20 برس قبل نایاب ہرنوں کے شکار کے معاملے میں انہیں مجرم پایا اور قید کی سزا دی ہے۔ شکایت کنندگان کے وکیل مہپال بشنوئی نے بتایا،
مکھیہ نیائک مجسٹریٹ شری دیو کمار جی کھتری کے دوارا سلمان خان کو 9/51 میں دوسی مانتے ہوئے 5 برس کی سزا اور 10,000 روپے جرمانے سے آروپت کیا گیا ہے، تتھا کیونکہ 5 برس کی سزا ہوئی ہے اس کا گرفتاری وارنٹ بن چکا ہے اور اسے سینٹرل جیل بھیجا جائے گا۔
سلمان خان کو جودھ پور کی سینٹرل جیل بھیج دیا گیا ہے۔ ضمانت کے لیے سیشن کورٹ میں ان کی درخواست کی سماعت کل صبح ہوگی۔ سلمان کے ایک وکیل مہیش بوڑا نے بتایا،
ہماری مکھیہ دلیل یہ ہوگی کہ وہ جو بھی فیصلہ جو کیا وہ بالکل غلط فیصلہ کیا ہے، کیونکہ اس کے اندر بہت سارے وٹنسز وہ ہیں جو کہ سلمان خان کا جو دوسرا کیس تھا جس میں ہائی کورٹ نے ایکوٹل کیا تھا، وہ سارے وٹنسز اس کے اندر ہیں۔ ہائی کورٹ نے ان وٹنسز کو نہیں مانا تھا اور ایکوٹل کیا تھا، انہیں وٹنسز کو انہوں نے کچھ کو مان لیا، اور دو آئی وٹنسز جو ہمارا ماننا ہے کہ تتھا کتھت جو جھوٹے آئی وٹنسز اس کو بیس بنایا پورے ججمنٹ کا۔
سلمان کو بعد افراد کی جانب سے جیل میں مارنے کی دھمکیاں ملی ہیں۔ جیل کے سپرنٹینڈنٹ وکرم سنگھ نے بتایا ہے کہ ان دھمکیوں کے پیش نظر ان کی حفاظت کے خصوصی انتظامات کیے گئے ہیں۔
ایک معاملہ تھوڑا سا ایسا ہے کہ سیلیبریٹی ہیں، تھوڑے ہائی پروفائل ہیں، تو ان کے لیے ہم بھی پہلے سے تھوڑا تیاری رکھتے ہیں، اسی حساب سے ہم نے بیرکس وغیرہ یا جو ہے وہ چنت کیے ہیں، تو ان کے لیے ہم کہاں رکھیں گے، سرکشا کی کیا ویوستھا ہوگی، کیونکہ سرکشا بھی بڑا سوال ہے۔
ہرنوں کے شکار کا یہ معاملہ 1998 میں راجستھان میں فلم ہم ساتھ ساتھ ہیں کی شوٹنگ کے دوران پیش آیا تھا۔ اس معاملے میں سلمان کے علاوہ فلم اداکار سیف علی خان، تبو، سونالی بیندرے اور نیلم بھی ملزم تھے۔ ذیلی عدالت نے ان سبھی کو بری کر دیا ہے۔ سلمان کی سزا یابی پر لوگوں کا ملا جلا رد عمل سامنے آیا ہے۔
لاسٹ ٹائم بھی ایسے ہی ہوا تھا کہ ججمنٹ ان کے اگینسٹ نہیں تھا، تب کافی لوگوں کو لگ رہا تھا کہ شاید غلط ججمنٹ دیا جا رہا ہے، تو اس بار جوڈیشری ہمارا شاید صحیح ججمنٹ دے کے پروف کر رہا ہے کہ ہاں ایوری باڈی گیٹس جسٹس اینڈ ایکوالٹی ہے، کتنا بھی بڑا سٹار ہو۔
اگر انہوں نے کچھ کرائم کیا ہے اور کورٹ نے ان کو دوسری پایا ہے تو آئی تھنک ان کو جانا چاہیے، بیکاز وہ کافی لوگوں کے لیے ایک سبق بھی جائے گا کہ اگر آپ کچھ غلط کرتے تو آپ کو سزا ملے گی
یہ ٹھیک ہے جج کی بات لاسٹ ہے، بٹ لیکن اسٹل سلمان کو ایک موقع دینا چاہیے کہ وہ اپنی بات کو، چاہے وہ غلطی بھی ہے پر لیکن ان کو موقع دیا جائے کہ وہ نہ ان کو مطلب بری کیا جائے یا چھوڑا جائے۔ میں یہ کہنا چاہتا
ہوں، اداکار سلمان خان اس سے پہلے ممبئی میں شراب کے نشے میں فٹ پاتھ پر اپنی جیب سے بعض لوگوں کو کچلنے کے ایک معاملے میں عدالت سے بری ہو چکے ہیں۔ ہرنوں کے شکار سے متعلق ایک دیگر معاملے میں جودھ پور کی عدالت انہیں 2006 میں بھی 5 برس قید کی سزا دے چکی ہے، لیکن بعد میں راجستھان ہائی کورٹ نے اس سزا کو معطل کر دیا تھا۔ شکیل اختر، بی بی سی، دلی۔
دلی سے شکیل اختر کی رپورٹ آپ نے سنی, اور مزید تفصیلات کے لیے اس وقت دلی اسٹوڈیو سے شکیل ہمارے ساتھ براہ راست پروگرام میں شامل ہو رہے ہیں. شکیل, یہ بتائیے کہ کیا سلمان خان کا کیس ایک ایسا کیس ہے کہ انہیں ضمانت پر رہائی مل جائے؟
دیکھیے سمرا, آج تو ان کے وکیلوں نے آج ہی کوشش کی تھی کہ انہیں ضمانت مل جائے. انہوں نے عدالت میں درخواست دی سیشن کورٹ میں, لیکن اس کے لیے کل صبح 10:30 کا وقت مقرر کیا گیا جب ان کی درخواست پر سماعت ہوگی. لیکن یہ سمجھنا ضروری ہے کہ ضروری نہیں ہے کہ کل ہی انہیں ضمانت مل جائے یا پرسوں مل جائے, اس میں وقت بھی لگ سکتا ہے, کیونکہ اس سے پہلے بھی ایک بار انہیں یہاں سے سزا ہو چکی ہے اور اس بار بھی انہیں تقریباً 7 تک جیل رہنا پڑا تھا اور انہیں 8 دن ضمانت پر رہائی مل سکی تھی.
اچھا, سلمان خان کے بارے میں کہا جا رہا ہے کہ ان کی آنے والی فلموں اور پروگرامز پہ تقریباً 1,000 کروڑ روپے داؤں پر لگے ہوئے ہیں, تو بالی ووڈ کے لیے اس سب کا کیا مطلب ہے؟
دیکھیے سمرا, پہلے تو یہ سمجھیے کہ ابھی جس وقت وہ کل لوٹے ہیں, وہ ابوظہبی میں شوٹنگ کر رہے تھے ریس 3 کی.
اچھا.
جو یہ اس عید پر ریلیز ہونے والی ہے, اور اس کے بارے میں کہا جا رہا ہے کہ اس فلم پر ہی 200 کروڑ روپے لگے ہوئے ہیں. اور آپ جانتے ہیں کہ کئی اور فلمیں ہیں, جیسے دبنگ 3 بن رہی ہے, بھارت ایک فلم آنے والی ہے, کک 2 بن رہی ہے, لوراتری ایک فلم ہے, تو ان فلموں پہ ایک تو کئی 100 کروڑ روپے لگے ہوئے ہیں. ساتھ ہی آپ جانتی ہیں کہ یہ سب سے کامیاب فلم اسٹار ہیں, جو ان کی ہر فلم کم از کم 200 سے 300 کروڑ روپے کی بزنس کرتی ہے. تو اس لحاظ سے اگر دیکھا جائے تو بہت زیادہ پیسے پورے داؤ پہ لگے ہوئے ہیں. ایڈورٹیزمنٹ میں 200 کروڑ روپے انہیں ملتے ہیں. اس کے علاوہ اب چین کا بہت بڑا مارکیٹ ہے, جہاں پر ان کی فلمیں 200-300 کروڑ وہیں سے کما لیتی ہیں. تو بہت بہت بڑا پیسہ لگا ہوا ہے ان کے سارے اس پروسیس میں.
جی شکیل, سلمان کے مداح بھی بہت بڑی تعداد میں ہیں, اور سلمان خان کے بارے میں کہا جاتا ہے کہ وہ چیریٹی بہت کرتے ہیں, تو ان کا یہ امیج کس طرح کا ہے؟
دیکھیے ان کی پہلے جو امیج تھی وہ ابتدائی دنوں کی وہ بڑی خراب امیج بنی تھی, جس میں سے یہ جو چاہے وہ ہرنوں کا مارنے کا معاملہ ہو یا پھر اس سے پہلے ایک ہٹ اینڈ رن کا کیس تھا, اس طرح کے کئی واقعات ہوئے تھے, جس کے بعد انہوں نے کافی چیریٹی کے کام کرنے شروع کیے, انسانی کام کرنے شروع کیے. بہت بڑے پیمانے پر وہ غریبوں کی مدد کرتے ہیں, کوئی آدمی اگر ان کے پاس جاتا ہے اس کے لیے کرتے ہیں. اس کے علاوہ انہوں نے خود اپنا ایک غیر سرکاری تنظیم بینگ ہیومن بنا رکھی ہے, جس کی مدد سے وہ کافی جگہوں پر لڑکیوں کی تعلیم کا انتظام دیکھ رہے ہیں, کئی جگہ اسکول چلاتے ہیں, کسی جگہ کوئی آفت آتی ہے تو اس میں بہت بڑا چندہ وغیرہ دیتے ہیں. ان کی امیج کافی بہت اچھی پچھلے کچھ سالوں میں بنی ہے, اور یہی عمومی امیج آج کل ان کی یہی ہے.
جی شاید اسی لیے لوگوں کو دھچکا بھی لگ رہا ہے اس فیصلے سے. لیکن سلمان خان کی سزا پر فلم انڈسٹری سے کس طرح کا رد عمل سامنے آیا ہے؟
دیکھیے فلم انڈسٹری میں تو ظاہر ہے ایک طرف تو مایوسی ان لوگوں کی ہے جو جن کی فلمیں بن رہی ہیں, وہ تو مایوس ہوئے ہی ہیں, لیکن عمومی طور پر لوگوں کو یہ لگ رہا تھا کہ یہ اس واقعے کا 20 برس ہو چکے ہیں, اور اس کا بہتر طریقہ یہ بھی ہو سکتا تھا کہ کوئی ایسا راستہ اگر ہوتا کہ انہیں کوئی پنشمنٹ سزا نہ دے کر کے اگر کوئی جرمانے کے طور پر یا پھر وائلڈ لائف میں انہیں انوالو کر کے اگر سزا دی جاتی, انہیں سدھرنے کا موقع دیا جاتا تو شاید بہتر ہوتا. تو عمومی طور پر پوری فلم انڈسٹری یقینی طور پر اس واقعے سے, اس فیصلے سے صدمے میں ہے.
جی, اور کئی لوگوں کے ٹویٹ بھی میں نے دیکھے کہ سبھاش گھائی کا اور ارجن رامپال کا, جس میں انہوں نے کافی افسوس ظاہر کیا ہے.
جی ہاں بالکل بالکل, کئی جگہ پارٹیاں بھی جو ہے وہ کینسل ہو گئی ہیں, کئی فلم کی پارٹیز رکھی گئی تھیں وہ بھی کینسل کر دی گئی ہیں. کئی بہت سارے جو پروڈیوسرز ہیں, جو میں ابھی کچھ دیر پہلے دیکھ رہا تھا, جو ہے جے بہادری نے بھی کافی افسوس کا اظہار کیا ہے, ان کے کئی دوستوں نے افسوس کا اظہار کیا. تو بہت سارے لوگ یہ امید کر رہے تھے کہ شاید یہ ایسا نہ ہو.
جی بہت شکریہ شکیل ان تفصیلات کے لیے. یہ تھے دلی سے شکیل اختر. اور جنگلی حیات کے تحفظ کے موضوع پر میں نے بات کی عارفہ تحسین سے بھی, جن کا تعلق انڈیا سے ہے. اور عارفہ وائلڈ لائف یا جنگلی حیات کے بارے میں لکھنے والی مصنفہ ہیں, اور جنگلی حیات کے تحفظ کے لیے اپنے والد رضا تحسین کے ساتھ کام کرتی ہیں. میں نے عارفہ سے سب سے پہلے یہ پوچھا کہ انڈیا میں اس وقت کون کون سے جانور اور پرندے ہیں جنہیں معدوم ہونے کا خطرہ ہے؟
دیکھیے جو انڈینجرڈ اسپیشیز ہیں انڈیا میں, ان کا مجھے خیر ایگزیکٹ نمبر تو نہیں دھیان ہے, پر جو سب سے بڑی پرابلم جو ہے انڈینجرڈ اسپیشیز کے ساتھ میں انڈیا میں, اور یہ کیوں انڈینجرڈ ہو رہے ہیں, وہ اس لیے ہو رہے ہیں کیونکہ ان کا جو ہیبیٹیٹ ڈسٹرکشن ہو رہا ہے, دیٹ از ون آف دا بگیسٹ کازز آف اینیملز کمنگ ٹو دی برنک آف ایکسٹینکشن. تو جو سب سے بڑا پرابلم ہے انڈیا کے اندر آج کے دن, وہ ہے پاپولیشن ایکسپلوژن. جس طرح آدمیوں کی جس طرح جس तादाद में पॉपुलेशन बढ़ रही है, उस वजह से जो जानवरों का हैबिटेट है वो कम से कम होता जा रहा है दिन ब दिन, और इस वजह से बहुत सारे जो जानवर हैं वो बिल्कुल एक्सटिंक्शन की कगार पर पहुंच चुके हैं। इसी तरह जैसे आप ब्लैक बक्स की बात करें, तो मैं उदयपुर राजस्थान से आती हूँ, वहां पर जो ब्रिटिश इंडिया टाइम का आप रिकॉर्ड देखेंगे
जी,
तो बहुत ब्लैक बक हुआ करते थे, 3 से 4 हजार के झुंड उस वक्त में पाए जाते थे ब्लैक बक्स के, और आज के दिन उदयपुर से पूरी तरह से ब्लैक बक्स खत्म हो चुके हैं। सिर्फ उदयपुर नहीं, उसके आसपास के जो एरियाज हैं जैसे भीलवाड़ा है, चित्तौड़गढ़ है, यहाँ से सब जगह से ब्लैक बक्स पूरी तरह खत्म हो चुके हैं, और यही जो है ये सब फ्लाइट है दूसरे जानवरों के भी पूरे हिंदुस्तान में।
जी, अपने सुनने वालों के लिए मैं आपसे जानना चाहूंगी कि कोई ऐसे परिंदे या ऐसे जानवर जो जिनका जिनके बारे में आप जानती हैं कि और हमारे सुनने वाले उन्हें समझ सकें कि वो कौन कौन से परिंदे हैं या कौन कौन से जानवर हैं, कोई ऐसे जिनके नाम आप हमें बता सकें
जो एंडेंजर्ड
है। जी जी, जिनको खतरा है।
आप देखें जैसे कैरिकल है, कैरिकल जो है वो बिल्कुल एंडेंजर्ड है, वाइल्ड लैसेस की जो पॉपुलेशन है वो बहुत कम है इंडिया में। आप राइनोसरस देखें जो काजीरंगा नेशनल पार्क में, तो एक जो दूसरी जो बड़ी प्रॉब्लम है हैबिटेट डिस्ट्रक्शन, मतलब इनके जो जंगल, इनके जो घर खत्म होते जा रहे हैं आदमियों की आबादी फैलने की वजह से, दूसरी जो प्रॉब्लम है वो है इल्लीगल पोचिंग की, जो इल्लीगली लोग बाग जो वाइल्ड लाइफ ट्रेड करते हैं उनके लिए जो जानवर मारे जाते हैं वो जो है एक बहुत ही बड़ा प्रॉब्लम है हिंदुस्तान के अंदर। अब आप काजीरंगा नेशनल पार्क जैसे देखें, वहां पे उसको पैराडाइज माना जाता है राइनोस के लिए, बट मेरे ख्याल से 2016 में करीब 16 जो है वहां पे राइनो मारे गए इल्लीगल पोचिंग के सबब। और आप डाउन टू अर्थ जो मैगजीन है आप उसकी अगर रिपोर्ट देखेंगे तो उन्होंने 2017 में लिखा कि जो टाइगर पोचिंग है इंडिया में वो करीब 63% बढ़ चुकी है।
जी,
तो जो है ये इल्लीगल पोचिंग और हैबिटेट डिस्ट्रक्शन जो है ये दो बहुत ही बड़े फैक्टर्स हैं जानवरों के कम होने के इंडिया में।
जी आरफा, हम इनके इन स्पीशीज के खतरे में होने की, एंडेंजर्ड होने की हमेशा बात करते हैं, और बज़ाहिर ऐसा भी लगता है कि इंडिया में काफ़ी अवेयरनेस है और काफ़ी लोग काम कर रहे हैं, लेकिन फिर भी हुकूमत ऐसा लग रहा है कि फिर भी बचा नहीं पा रही है, मतलब जितने बड़े सतह पर ये सब हो रहा है तो ऐसा क्यों है, इसकी वजह क्या है?
बिल्कुल, देखिए क्योंकि पॉलिटिकल और ब्यूरोक्रेटिक विल है नहीं उसको बचाने की। आप देखें जो अभी तो ठीक है ये जो पूरा ब्लैक बक को लेके एक बहुत बड़ा सेंसेशनल न्यूज बना दी गई है, और जो ज्यादातर लोग उसको फॉलो कर रहे हैं उनको कंजर्वेशन से कोई ज्यादा लेना देना है नहीं, वो सिर्फ सेंसेशनलिज्म के हिसाब से फॉलो कर रहे हैं उसको क्योंकि सेलिब्रिटीज इन्वॉल्व हैं उसके अंदर। तो जो बहुत जो दूसरे जो पोचिंग के जो वारदातें होती हैं, जो इल्लीगल सेलिंग होती है, ये सब अंडर द रेडार होता है जिसमें ना लोग इसके बारे में बात करते हैं ना ये जो है मीडिया के अंदर इतनी उभर के न्यूज आती है, अगर कहीं आती भी है तो इट इज बिटवीन द लाइंस, जो उसको कोई पढ़ता नहीं है और उतनी ही जल्दी भूल जाता है।
अभी आपने एक बात ये कही थी कि ये बहुत सेंसेशनल एक वो खबर हो गई सनसनीखेज, और क्योंकि एक सेलिब्रिटी का मामला है, तो सलमान खान को ये जो सजा सुनाई गई है इंडिया में, इससे क्या वाइल्ड लाइफ के लिए कोई मतलब कोई फर्क पड़ेगा, क्या माने हैं इस फैसले के?
नहीं देखिए, हमें तो जो कंजर्वेशन फील्ड में है या जो नेचर लवर्स हैं हम लोगों को नहीं लगता है कि इस चीज से कहीं कुछ ज्यादा फर्क पड़ने वाला है, क्योंकि जैसे मैंने आपको पहले भी कहा जो लोग इसको फॉलो कर रहे हैं वो ज्यादातर वही लोग हैं जिनको सेंसेशनलिज्म से मतलब है, उनको कंजर्वेशन से ऐसा कोई खासा मतलब है नहीं। तो अगर कोई ऐसी न्यूज हो जिसमें आप ये देखें कि एक्चुअली जो एक्चुअल लार्ज स्केल पोचिंग हो रही है या इलीगल सेलिंग हो रही है इंडिया के अलग अलग फॉरेस्ट में, उसके लिए अगर कोई बात करे या वहां पर कोई सजा सुनाई दे तो शायद हमें कुछ रे ऑफ होप लगेगा कि नहीं कुछ हो रहा है ग्राउंड लेवल पर। इससे तो ठीक है यहाँ पे कोई अगर ट्रांसग्रेशन हुआ है तो जो लॉ ऑफ लैंड है इट हैज टू टेक इट्स कोर्स, बट अदरवाइज जो है कंजर्वेशन के ऊपर मुझे ऐसा कोई खास इसका असर पड़ता हुआ नहीं दिखाई दे रहा है।
कवानीन तो इंडिया में हैं अपनी जगह, लेकिन क्या वाइल्ड लाइफ को उस तरह से मेंटेन करने के लिए, क्या उन्हें बचाने के लिए उतनी तादाद में वार्डन्स हैं, और क्या ये तादाद काफी है?
देखिए बिल्कुल भी नहीं है काफी, क्योंकि वार्डन्स तो काफी तादाद में हैं, पर जो नीचे के लोग चाहिए रहते हैं, जो एक्चुअल फील्ड में काम करते हैं, उनकी तादाद बहुत ही कम है. तो आज के दिन जो फॉरेस्ट डिपार्टमेंट है वो एक रिवर्स पिरामिड की तरह हो चुका है, जिसमें जो ग्राउंड लेवल पे काम करने वाले लोग हैं वो बहुत ही कम है. जो IFS या जो सिविल सर्विसेज के एग्जाम देकर जो लोग आ रहे हैं, जो ऑफिसर्स बन रहे हैं, उनकी तादाद कहीं ज्यादा है. तो जंगलों में जो एक्चुअल फील्ड में जो काम कर रहे हैं उनकी जो है बहुत ही कम तादाद है.
ये थी इंडिया में वाइल्ड लाइफ इश्यूज पर काम करने वाली आरफा तहसीन. लेकिन पाकिस्तान में इस वक्त क्या सूरत हाल है और वाइल्ड लाइफ के तहफ्फुज से मुतालिक कितनी आगही है, मैंने इसी मौजू पर बात की जंगली हयात के तहफ्फुज के माहिर सरदार नसीर तरीन से और उनसे पूछा कि पाकिस्तान में जंगली हयात पिछले 10 बरसों में कितनी मुतासर हुई है.
बेसिकली कुछ थोड़ी बहुत अवेयरनेस तो है लोगों की, लेकिन वो भी एक चंद ऐसे एक लेवल पे है, जनरल नहीं है.
अच्छा, मतलब जी,
अब
जी,
गलियों में बच्चे गुलेल और ये एयर गन वगैरह लेके फिरते रहते हैं, लेकिन जब आप उनसे कहें कि या फाख्ता मार रहे हैं या कुछ चिड़िया मार रहे हैं तो मतलब घर के लेवल पे अवेयरनेस नहीं है. यही हाल फिर ऊपर ब्यूरोक्रेसी में आ जाता है, बहुत कम अवेयरनेस है. दिस इज द ट्रेजेडी.
और अवेयरनेस की इस कमी की वजह से क्या आपको लगता है कि बहुत बड़ी सतह पर नुकसान हुआ है या ज्यादा तबाही पहुंची है?
हाँ बिल्कुल, अब है ही अवेयरनेस, लैक ऑफ अवेयरनेस का मसला थोड़े किसी लेवल पे हो. अब जब से ये हम लोगों ने बहुत सालों से ये सस्टेनेबल यूज का कॉन्सेप्ट जब से डेवलप हुआ है, तो अब जैसे पाकिस्तान के नॉर्दर्न एरिया में गिलगत वगैरह में विलेजेस आर सॉर्ट ऑफ इन्वॉल्व इन हंटिंग, कोई ट्रॉफी हंटिंग का जो कॉन्सेप्ट है, तो उससे ये है कि बस वो रूरल एरियाज में कोई विलेजेस जो डायरेक्टली इन्वॉल्व हैं वो होंगे अवेयर, लेकिन फिर द जनरल पब्लिक कुड केयर लेस, उनको पता ही नहीं है कि व्हाट आर द इश्यूज प्रॉब्लम्स क्या है.
ये अभी आपने फाख्ता का नाम लिया, तो कौन कौन से ऐसे जानवर या परिंदे हैं जो मालूम हो चुके हैं या होने वाले हैं पाकिस्तान में?
मोस्टली हमारे यहाँ मसला जो है, हमारे यहाँ जो बर्ड्स आते हैं माइग्रेंट बर्ड्स
जी,
उनको हम लोग नहीं बख्शते उन्हें, ये जितनी वाटर फाउल वगैरह होती हैं या होबारा बस्टर्ड जो सबसे बड़ी जो मतलब एक स्पीशीज है जिसमें अरब हंटर्स बहुत इन्वॉल्व हैं, ये वो यहाँ विजिट करते हैं, दे आर विंटर विजिटर्स, और उस वक्त वो हंटिंग होती है बेधड़क, गवर्नमेंट का कोई इनकरेज करती है, डिस्करेज तो करती नहीं है, क्योंकि अरब्स इन्वॉल्व हैं, शेख वगैरह, तो उस स्पीशीज की भी तबाही है. और उनको कई जो इंटरनेशनल वो हैं अदारे हैं उनकी तरफ से वार्निंग सालों से, लेकिन वो अरब्स उनका इन्फ्लुएंस बहुत ज्यादा है, और जो हमारे जो रूलर्स हैं दे कुड केयरलेस, उनको खुद पता नहीं है. अब नवाज शरीफ या जरदारी साहब या कोई कुड केयरलेस, चाहे परिंदे रहे ना रहे, ये स्पीशीज गई वो स्पीशीज गई, देयर नॉट कोई इन्वॉल्व ही नहीं है, कोई भी नहीं इन्वॉल्व.
जी, तो यानी जो अरब शहजादे आते हैं उन पर किसी तरह की रोक टोक नहीं है. चलिए, इन पर नहीं है, लेकिन जो और लोग हैं क्या उनके साथ भी ऐसे ही कि किसी पर किसी तरह की कोई रोक टोक नहीं है? मतलब मालूम होने वाले जानवरों या परिंदों का जो शिकार करते हैं, क्या उन्हें किसी तरह की सजा होती है?
माँ सवाए सजा तो खैर ऐसे ही नॉमिनल सी होती होगी, पता नहीं है. डिपार्टमेंट, अब मैं अब लुचनान के हवाले से कहूँ, अब सारे डिपार्टमेंट में माँ सवाए एक दो लोगों के जो थॉरली इन्वॉल्व होंगे, स्पीशीज क्या है उनके मसले क्या हैं, बाकी लोगों की भर्ती होती है दे कुड केयरलेस, ये शायद सारे मुल्क में हो, वेरी फ्यू पीपल आई कैन नेम देम रियली, जो फेडरल लेवल पे या प्रोविंशियल लेवल पे अवेयर होती हैं। तो जब हमारे ब्यूरोक्रेसी इस किस्म की वो हो, और फिर कभी आपने माँ सवाए एक इमरान खान के जो थोड़ा बहुत इन्वॉल्व है, या ट्री प्लांटेशन है, या वो चूंकि खुद हंटर रहा है तो लिहाजा ही इज अवेयर ऑफ इट, वो बातें करता रहता है। लेकिन बाकी तो किसी का, हमारे पॉलिटिशियंस हैं वो दे कुड केयरलेस नहीं वो होता है।
ये थे पाकिस्तान में जंगली हयात के तहफ़्फ़ुज़ के माहिर सरदार नसीर तरीन। यहाँ आपको बताते चलें कि सोशल मीडिया पर इस मामले पर शदीद रद्दअमल सामने आ रहा है। अदाकार अर्जुन रामपाल ने ट्वीट किया है कि कानून ने अपनी राह ली है, इस पर कोई बहस नहीं है, लेकिन इस वक्त मैं बहुत बेबस महसूस कर रहा हूँ। और सलमान के पाकिस्तानी मद्दाहों ने भी ट्विटर पर अपने गम का इजहार किया है। सहाफ़ी एहतशामुल हक ने लिखा है कि सलमान खान एक नहायत ही नफीस और अच्छे इंसान हैं। मैं कुछ माह पहले उनसे लंदन में मिला था और मैंने उनसे पूछा था कि पाकिस्तान में उनके इतने सारे फैंस हैं, वो कभी पाकिस्तान क्यों नहीं आते। उन्होंने वादा किया था कि वो ऐसा ज़रूर करेंगे, लेकिन अब मुझे नहीं मालूम कि ऐसा कैसे होगा। सैरबीन अभी जारी है।
हमारे नामा निगार करिया करिया गांव गांव।
रैमियार खान में लाशों के हमरा एहतजाज भी किया। मोहम्मद काजिम, बीबीसी क्वेटा।
शुमाइला जाफरी, बीबीसी नकियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, बीबीसी पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा। हारून रशीद, बीबीसी इस्लामाबाद।
जहाँ खबर है वहाँ हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुर्रशीद शकूर, बीबीसी दुबई।
कौमी असेंबली का इजलास कल फिर होगा। शहजाद मलिक, बीबीसी इस्लामाबाद।
और शाहराहों की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर, बीबीसी श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
और अब खेलों की खबरें सुनिए अब्दुर्रशीद शकूर से।
21वें कॉमनवेल्थ गेम्स गोल्ड कोस्ट ऑस्ट्रेलिया में शुरू हो गए हैं। इन खेलों का पहला तिलाई तमगा बरमूडा के हिस्से में आया। भारत और मलेशिया ने भी पहले दिन गोल्ड मेडल्स जीते। पाकिस्तान और उज्बेकिस्तान के दरमियान डेविस कप का मुकाबला कल से इस्लामाबाद में शुरू हो रहा है। जीत की सूरत में पाकिस्तान अपनी तारीख में तीसरी मरतबा डेविस कप के वर्ल्ड ग्रुप के क्वालिफाइंग राउंड में जगह बनाएगा। पाकिस्तान को इस मुकाबले में एक मरतबा फिर तजुर्बेकार एसामुल हक और अकील खान की खिदमात हासिल हैं। ये दोनों 2005 में भी पाकिस्तान को वर्ल्ड ग्रुप के क्वालिफाइंग राउंड में ले जा चुके हैं। लिवरपूल ने मैनचेस्टर सिटी को चैंपियंस लीग के क्वार्टर फाइनल में 3 गोल से शिकस्त दे दी, जिसमें मोहम्मद सलाह का इस सीजन का 38वां गोल भी शामिल था। मैच से पहले मैनचेस्टर सिटी की बस पर तमाशाइयों ने हमला किया, तहम कोई भी खिलाड़ी जख्मी नहीं हुआ। पुलिस इस वाकये की तहकीकात कर रही है। बार्सिलोना ने रोमा को 4-1 से हरा दिया, जिसमें लुइस सुआरेस का चैंपियंस लीग में 10 मैचों के बाद पहला गोल भी शामिल था, लेकिन लियोनेल मेसी कोई गोल ना कर सके। आज यूरोपा लीग के क्वार्टर फाइनल्स खेले जा रहे हैं। आर्सेनल का मुकाबला सीएसके मॉस्को से है, जबकि स्पोर्टिंग लिस्बन की टीम एटलेटिको मैड्रिड के मध्य मुकाबिल होगी। बर्तानिया की योहाना क्वांटा को चार्ल्सटन में होने वाले टेनिस टूर्नामेंट के दूसरे राउंड में ही शिकस्त हो गई। उन्हें हंगरी की 6-3 और 6-4 से हराया। चेक रिपब्लिक की पेट्रा कैविटोवा को हमवतन क्रिस्टीना प्लिस्कोवा के हाथों शिकस्त का सामना करना पड़ा। कप्तान डेविड वार्नर ने अपने ऊपर आयद करदा 1 साल पाबंदी के फैसले कर लिया है। ये पाबंदी बॉल टैंपरिंग स्कैंडल में मुलविस होने पर क्रिकेट ऑस्ट्रेलिया ने आयद की है। वार्नर ने एक बयान में कहा है कि उन्होंने क्रिकेट ऑस्ट्रेलिया को मुतला कर दिया है कि वो इस फैसले को चैलेंज नहीं करेंगे। उन्हें अपने किए पर अफसोस है और वो आइंदा एक बेहतर इंसान बनने की पूरी कोशिश करेंगे।
खेलों की खबरें पेश कर रहे थे अब्दुर्रशीद शकूर। सिंध के जिले सजावल में पुलिस ने हिंदू नौजवान जयप्रकाश से जिंसी ज्यादती के इल्जाम में सूबे में हुक्मरान जमात के रहनुमा समेत 3 मुलजमान को गिरफ्तार कर लिया है। इस खबर की तफसील सैरबीन में आगे चलकर सुनिएगा। यहाँ सैरबीन निस्फ को पहुंचा। अहम खबरों का खुलासा सुनिए नादिया सुलेमान से।
انڈیا کی ریاست راجستھان کی ایک عدالت نے نایاب سیاہ ہرنوں کی غیر قانونی شکار کے مقدمے میں معروف فلم اداکار سلمان خان کو مجرم قرار دیتے ہوئے 5 سال قید اور 10,000 انڈین روپے جرمانے کی سزا سنائی ہے۔ پاکستان میں نئی اقتصادی اصلاحات کے تحت 12 لاکھ سالانہ سے کم آمدن انکم ٹیکس سے مستثنی ہوگی، جبکہ بیرون ملک سے اثاثے واپس لانے والوں کے لیے جرمانہ 2% کر دیا گیا ہے۔ اسرائیل کے وزیر دفاع کا کہنا ہے کہ فلسطینیوں پر گولی چلانے والے اسرائیلی فوجیوں کے لیے احکامات میں کوئی تبدیلی نہیں کی جا رہی۔ ترکی کی ایک یونیورسٹی میں فائرنگ سے حملے کے 4 افراد ہلاک ہو گئے ہیں، حملہ آور نے خود کو پولیس کے حوالے کر دیا ہے۔ سابق روسی جاسوس کی بیٹی یولیا اسکریپال نے اپنے بیان میں کہا ہے کہ ان کی صحت اب دن بدن بہتر ہوتی جا رہی ہے۔ یہ بی بی سی اردو سروس ہے۔
آپ نے سنا نادیہ سلیمان سے۔ پاکستان کے وزیر اعظم شاہد خاقان عباسی نے اب سے کچھ دیر قبل ایک پریس کانفرنس میں خطاب کیا ہے۔ بی بی سی اردو سروس کے پاکستان کے ایڈیٹر ہارون رشید نے اس پریس کانفرنس کو سنا ہے اور اس وقت اسلام آباد سے وہ ہمارے ساتھ پروگرام میں شامل ہو رہے ہیں۔ ہارون، یہ بتائیے کہ وزیر اعظم نے کیا کیا اہم باتیں کی ہیں؟
دیکھیں، بنیادی مقصد تو اس پریس کانفرنس کا جو ٹیکس ایمنسٹی اسکیم ہے اس کا اعلان تھا، اور ان کی کوشش ہے کہ جو حالات ہیں اس وقت، معاشی صورتحال ہے ملکی، اس کو بہتر کرنے کی کوشش کے طور پر انہوں نے یہ پریس کانفرنس کی ہے۔ حالانکہ ان کی حکومت کا اب 1.5-2 ماہ ہی رہ گیا ہے، لیکن جو بڑا اعلان اس میں وہ انہوں نے کیا ہے، آپ نے خبروں میں بھی سنا کہ جو لوگ ٹیکس ادا نہیں کرتے، یعنی فائلرز نہیں ہیں اور جن کے بیرون ملک اثاثے ہیں، تو وہ اب 2% جرمانہ یا ٹیکس ادا کر کے اس ایمنسٹی اسکیم سے فائدہ اٹھا سکتے ہیں۔ اس کے علاوہ 5% ٹیکس ادا کر کے جو آف شور کمپنیاں ہیں وہ بھی اپنی ڈکلیئر کر سکتے ہیں۔ اس سے علاوہ جو لوگ سیاسی لوگ ہیں اور جو نوکر شاہی ہے اور جو ان کے بچے ہیں، وزیر اعظم کا کہنا تھا کہ وہ اس اسکیم سے فائدہ نہیں اٹھا سکیں گے، یہ عام لوگوں کے لیے ہے۔ اور اس کے لیے مدت جو انہوں نے رکھی ہے وہ 30 جون 2018 تک رکھی ہے، جب اس سے فائدہ اٹھایا جائے گا۔ ان سے ایک سوال بھی کیا گیا کہ آپ نے گاجر یعنی کیرٹ تو ان سب کو دے دی، لیکن جو لوگ اس پر عمل نہیں کرتے ان کے خلاف آپ کیا کریں گے؟ تو اس کے بارے میں ان کا کہنا تھا کہ یہ نئی اسکیم جو ہے یہ آرڈیننس کے ذریعے جاری کی جائے گی، بعد میں یہ پارلیمان کا کام ہے کہ وہ اگر سختی کرنا چاہتی ہے یا کوئی سزائیں مقرر کرنا چاہتی ہے تو وہ اس کے بارے میں قانون سازی کا حق جو ہے وہ پارلیمان کو ہے، جی، وہ پارلیمان ہی یہ کرے گی۔
جی اچھا، یہ جس اسکیم کا آپ نے ذکر کیا، تو اس طرح کی اسکیمز کا تو ماضی میں بھی اعلان کیا جا چکا ہے، تو اس طرح کی اسکیمز کا کبھی کوئی فائدہ ہوا ہے؟
دیکھیں، کچھ لوگوں کو تو یہی اعتراض ہے کہ یہ صرف جو ٹیکس چور ہیں ان کی آسانی کے لیے بار بار یہ اسکیمیں لائی جاتی ہیں اور ان کو فائدہ دیا جاتا ہے، لیکن میرے خیال میں کچھ تھوڑا بہت حکومت کو بھی اس میں فائدہ ہو جاتا ہے۔ یقیناً جو ٹیکس چور ہیں ان کو بھی فائدہ ہوتا ہے، لیکن ان کو بھی ہو جاتا ہے۔ لیکن یہ ایک عجیب سا اتفاق ہے کہ جو پیپلز پارٹی کی حکومت تھی انہوں نے بھی اپنے آخری دنوں میں گاڑیوں کی، جو اسمگلڈ گاڑیاں پاکستان میں آئی ہوئی تھیں افغانستان سے، ان کے لیے بھی ایک بڑی اسکیم اعلان کیا تھا، جس میں کوئی 4 ارب روپے کا حکومت کو پھر ٹیکسز مل گئے تھے۔ تو کچھ تھوڑا بہت فائدہ ہو جاتا ہے دونوں طرف کا، اور دونوں ہی میرے خیال میں اس میں اس طرح کی اسکیموں سے خوش ہو جاتے ہیں۔
اچھا،
تو اسی لیے بار بار شاید حکومتیں اس کا اعلان کرتی ہیں۔
تو اپوزیشن کا کیا کہنا ہے، کسی طرح کا رد عمل سامنے آیا ہے ابھی تک؟
دیکھیں، ابھی تک تو پی ٹی آئی کی طرف سے کوئی، یا جو دیگر اپوزیشن کی جماعتیں ہیں ان کا کوئی رد عمل تو سامنے نہیں آیا، لیکن آلریڈی لوگ اس پر بات کر رہے ہیں پاکستانی ٹی وی چینلز پر، اور کچھ کا کہنا ہے کہ اس حکومت کے اگر 1.5-2 ماہ رہ گئے ہیں تو اس کو یہ اختیار حاصل نہیں تھا کہ اس طرح کی اسکیم لے کر آتے۔ یہ اگر اسکیم ناکام ہوئی تو اگلی حکومت کے لیے مسائل پیدا ہو سکتے ہیں، تو یہ کام جو ہے وہ اگر نئی حکومت کے لیے چھوڑ دیے جاتے الیکشن کے بعد تو شاید زیادہ بہتر ہوتا۔
ٹھیک ہے، بہت شکریہ ان تفصیلات کے لیے ہارون۔ یہ تھے ہمارے ساتھ اسلام آباد سے ہارون رشید۔ اور پاکستان کے چیف جسٹس نے سپریم کورٹ کے جج جسٹس قاضی فائز عیسیٰ کی تقرری کے خلاف دائر درخواست کو خارج کر دیا ہے۔ عدالت کا کہنا تھا کہ تفصیلی فیصلہ بعد میں جاری کیا جائے گا۔ تفصیل سنیے اسلام آباد سے شہزاد ملک کی اس رپورٹ میں۔
چیف جسٹس میاں ثاقب نثار کی سربراہی میں سپریم کورٹ کا 3 رکنی بینچ نے قاضی فائز عیسیٰ کی تعیناتی کے خلاف اپنا مختصر فیصلہ سناتے ہوئے کہا کہ جج کا تقرر قانون کے مطابق ہوا ہے۔ درخواست گزار حنیف راہی کے وکیل علی ظفر نے درخواست کے حق میں دلائل دیتے ہوئے کہا کہ جب قاضی فیض عیسیٰ کو بلوچستان ہائی کورٹ کا چیف جسٹس تعینات کیا گیا تو اس وقت وہ ہائی کورٹ کے جج بھی نہیں تھے، جبکہ چیف جسٹس کے عہدے پر پہنچنے سے پہلے عدالت عالیہ کا جج ہونا ضروری ہے۔ انہوں نے کہا کہ کسی بھی شخص کو براہ راست ہائی کورٹ کا چیف جسٹس مقرر نہیں کیا جا سکتا۔ درخواست گزار کا کہنا تھا کہ ایسا محسوس ہوتا ہے کہ قاضی فیض عیسیٰ کو بلوچستان ہائی کورٹ کا چیف جسٹس مقرر کرنے کے لیے تمام قواعد و ضوابط کو بالائے طاق رکھا گیا، جس پر چیف جسٹس نے ریمارکس دیتے ہوئے کہا کہ کیا تعینات کیا گیا شخص اس عہدے کا اہل نہیں تھا۔ درخواست گزار کے وکیل علی ظفر نے اپنے دلائل میں کہا کہ جسٹس قاضی فیض عیسیٰ کی تعیناتی بلوچستان اسمبلی کے اسپیکر نے کی تھی، جو اس وقت قائم مقام گورنر تھے۔ انہوں نے کہا کہ مذکورہ شخص کی بطور چیف جسٹس تعیناتی کرنے کے لیے اس وقت صوبے کے وزیر اعلیٰ سے مشاورت کا ریکارڈ ابھی تک سامنے نہیں آیا، جس پر چیف جسٹس نے ریمارکس دیتے ہوئے کہا کہ ضروری نہیں ہے کہ مشاورت ایک دوسرے سے ملاقات میں ہو، ٹیلی فون پر بھی با مقصد مشاورت ہو سکتی ہے۔ عدالت نے ریمارکس دیتے ہوئے کہا کہ نگراں وزیر اعظم کے پاس بھی وہی اختیارات ہوتے ہیں جو کہ ایک منتخب وزیر اعظم کے پاس ہیں۔ درخواست گزار کے وکیل نے قائم مقام گورنر اور وزیر اعلیٰ کے درمیان ہونے والی مشاورت کا ریکارڈ طلب کرنے کی درخواست کی، جو مسترد کر دی گئی۔ واضح رہے کہ سابق فوجی صدر پرویز مشرف کی طرف سے 3 نومبر 2007 کو ملک میں ایمرجنسی کے نفاذ سے متعلق سپریم کورٹ کے 31 جولائی 2009 کے فیصلے کے بعد ان تمام ججز کو ان کے عہدے سے ہٹا دیا گیا تھا جنہوں نے پرویز مشرف کی طرف سے ایمرجنسی کے نفاذ کے بعد عبوری آئینی حکم نامے کے تحت حلف اٹھایا تھا۔ اس وقت کے بلوچستان ہائی کورٹ کے چیف جسٹس سمیت تمام ججز نے سابق فوجی صدر کے پی سی او کے تحت حلف اٹھایا تھا۔ سپریم کورٹ کے اس فیصلے کے بعد انہیں عہدوں سے ہٹا دیا گیا تھا، جس کی وجہ سے بلوچستان ہائی کورٹ میں ایک بھی جج نہیں تھا۔ اس غیر معمولی صورتحال میں جسٹس قاضی فیض عیسیٰ کو پہلے نوٹیفیکیشن میں بلوچستان ہائی کورٹ کا جج اور پھر اسی وقت انہیں بلوچستان ہائی کورٹ کا چیف جسٹس تعینات کر دیا گیا تھا۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور پاکستان میں ایک احتساب عدالت نے وزیر خزانہ اسحاق ڈار کے خلاف بدعنوانی کے ریفرنس میں نیشنل بینک آف پاکستان کے سربراہ سمیت 3 افراد پر فرد جرم عائد کر دی ہے۔ میں نے اس موضوع پر بھی نامہ نگار شہزاد ملک سے بات کی اور ان سے اس خبر کی تفصیل پوچھی۔
جی، نیشنل بینک کے صدر ہیں سعید احمد اور دیگر 2 ملزمان ہیں، جن میں منصور احمد، منصور رضوی اور نعیم محمود شامل ہیں۔ ان پہ آج اسلام آباد کی احتساب عدالت کے جج محمد بشیر نے فرد جرم عائد کی ہے، اور یہ فرد جرم اس بنا پر عائد کی گئی ہے کہ وفاقی وزیر خزانہ اسحاق ڈار نے جو مبینہ طور پر بدعنوانی کی ہے، کرپشن کی ہے، اس میں 3 ملزمان نے وزیر خزانہ کی اعانت کی ہے، تو اس بنیاد پر ان پر فرد جرم عائد کی گئی ہے، جس تاہم ملزمان نے صحت جرم سے انکار کیا ہے، اور ملزمان کے وکیل نے عدالت سے یہ کہا کہ انہوں نے فرد جرم عائد کرنے سے متعلق اسلام آباد ہائی کورٹ کا جو فیصلہ تھا، جس میں انہوں نے احتساب عدالت کے فیصلے کو برقرار رکھا تھا، اس کو انہوں نے سپریم کورٹ میں چیلنج کیا ہے، اور جب تک اس پر فیصلہ نہ آ جائے تو اس کی سماعت نہ کی جائے، تاہم متعلقہ عدالت یعنی احتساب عدالت نے ان کی یہ درخواست کو مسترد کر دیا۔
اچھا، تو اس فرد جرم سے وزیر خزانہ اسحاق ڈار پر چلنے والے مقدمات پر کیا اثر ہوگا؟
اثر تو ضرور پڑے گا، کیونکہ ان پہ تو فرد جرم عائد بھی ہو چکی ہے۔
یہ تھے شہزاد ملک۔ اور اب پاکستان سے رخ کرتے ہیں بھارت کے زیر انتظام کشمیر کا، جہاں کی جموں خطے میں 3 ماہ قبل ایک کمسن لڑکی کے ساتھ جنسی زیادتی کے بعد قتل علاقے میں کشیدگی کا باعث بنا تھا۔ جموں میں جہاں بعض ہندو گروپوں نے ملزمان کی رہائی کے لیے احتجاجی تحریک چھیڑ دی، وہیں جموں کے مسلم آبادیاں اور کشمیر کے لوگ سڑکوں پر نظر آئے۔ اب تک کئی گرفتاریاں عمل میں آ چکی ہیں، تاہم تازہ تحقیقات میں انکشاف ہوا ہے کہ 8 سالہ لڑکی کو مندر میں یرغمال بنایا گیا اور جنسی زیادتی کے بعد اسے قتل کیا گیا۔ مزید پس منظر اور تفصیلات کے ساتھ سری نگر سے ریاض مسرور۔
جموں خطے کے کٹھوا ضلع میں رسانہ علاقے کے قبائلی گجر خاندان سے تعلق رکھنے والی 8 سالہ آصفہ یوسف کی لاش جنوری میں ملی تو کشمیر اور جموں کے درمیان علاقائی کشیدگی بڑھنے کے ساتھ ہی مخلوط حکومت کی اکائیوں پی ڈی پی اور بی جے پی کے درمیان بھی تناؤ پیدا ہو گیا۔ ہندو گروپوں نے گرفتاریوں کے خلاف احتجاج کیا، جبکہ مسلم حلقوں نے انصاف کی دہائی دی۔ اب تک سنجی رام، ان کے بیٹے وشال کمار اور بعض پولیس اہلکاروں کو گرفتار کیا گیا ہے، لیکن کرائم برانچ کی تحقیقات میں تازہ انکشاف یہ ہوا ہے کہ کمسن لڑکی کو رسانہ کے قریب ایک مندر میں قید کیا گیا اور جنسی زیادتی کے بعد اس کا قتل کیا گیا۔ یہ انکشاف مندر سے ملے بالوں کے نمونوں کی ڈی این اے جانچ کے بعد ہوا ہے، جس کے متعلق پولیس کا کہنا ہے کہ وہ نمونے آصفہ کے بالوں کے ساتھ مطابقت رکھتے ہیں۔ حالانکہ سرکاری طور پر اس انکشاف کا اعلان نہیں کیا گیا، کیونکہ معاملہ عدالت میں زیر سماعت ہے۔ تاہم کرائم برانچ کے سربراہ افہاد المجتبہ نے بی بی سی کو بتایا کہ وہ ان خبروں کی تردید نہیں کر سکتے۔ गौरतलब है कि आसफा के कत्ल के बाद इस केस में फौरी तहकीकात का मुतालबा करने वाले समाजी कारकुन तालिब हुसैन को गिरफ्तार भी किया गया, लेकिन तालिब हुसैन को अब भी अदालत पर एतमाद है।
तो कोर्ट पे यकीन करना पड़ रहा है और कर भी रहे हैं, और कोर्ट की ये इन सब चीजों से कि कोर्ट ने प्रेशराइज किया, स्टेटस रिपोर्ट मंगवाई और फिर कहा कि डीएनए की रिपोर्ट आज तक क्यों नहीं आई, तुम्हारी पोस्टमार्टम की रिपोर्ट कहाँ है। तो अगर कोर्ट नहीं होता हमारे पास तो शायद ये क्राइम की टीम को हम जवाब दे इतना नहीं बना सकते थे, आज इतना
कठुआ के जंगलाती इलाका रसाना में झोंपड़ियों में रहने वाले मुसलमान गुजर खानदान साल में दो मरतबा पीर पंजाल पहाड़ियों पर मवेशी चराते हैं। रसाना में अपनी रिहाइश पर मोहम्मद यूसुफ नामी ऐसे ही चरवाही की बेटी आसिफा जब 10 जनवरी के रोज मवेशियों को पानी पिलाने करीबी जंगलात की तरफ चली गई तो वापस नहीं लौटी। एक हफ्ते के बाद इनकी जख्मी लाश बरामद हुई और पुलिस ने तहकीकात शुरू कर दी तो जम्मू और कश्मीर के दरमियान इलाकाई कशीदगी का खदशा पैदा हो गया। क्राइम ब्रांच की ताजा तहकीकाती कोशिश पर आसिफा कत्ल केस की पैरवी करने वाली वकील एडवोकेट दीपिका इस नई पेशरफ्त पर मुतमईन है। वाजह रहे इस तहकीकाती अमल के दौरान कठुआ जिले में हिंदू एकता मंच नाम की एक नई तंजीम वजूद में आई और इसने गिरफ्तारियों के खिलाफ शदीद एहतजाजी तहरीक शुरू कर दी। इस तहरीक में कांग्रेस, बीजेपी और पीडीपी के मकामी हिंदू कारकुन भी शामिल रहे। तमाम बीजेपी समेत इन तमाम पार्टियों ने इस एहतजाज से लातालुकी का इजहार किया है। कई बीजेपी रहनुमाओं ने कहा है कि जिनसी ज्यादती करने वाले या कातिल का कोई धर्म नहीं होता। तमाम बीजेपी की मरकजी क्यादत ने वजीर आला महबूबा मुफ्ती से कहा है कि इस केस की हसासियत को देखते हुए ख्याल रखा जाए कि तहकीकात अलहदगी पसंदों के दबाव में नहीं बल्कि शफाफियत के साथ आगे बढ़ाई जाए। रियाज मसरूर, बीबीसी श्रीनगर।
और अब सुनिए आपकी बात।
बीबीसी उर्दू के तमाम सुनने वालों को प्रोग्राम आपकी बात में सबा रहमत का सलाम। शुरू करेंगे पाकिस्तान में बच्चों पर होने वाले जिंसी तशद्दुद के हवाले से बात करते हुए हमारे सामीन के रिकॉर्ड करवाए गए पैगाम से।
मेरा नाम आयोशा है, मैं रावलपिंडी से बात कर रही हूँ। खाली जैनब मर्डर केस और एक केस को आप हल कर देना या उसको सजा देना, वो मेरी नज़र में वो सजा नहीं है, ये इसका हल नहीं है। अपने बच्चों को एजुकेट करें कि उन व्हाट इज अ गुड टच, व्हाट इज अ बैड टच, मतलब उनको बताएं। बल्कि अपने भी जो घर में मामे ताए चाचे जो आपने जितना रखे हुए होते हैं, रिश्ते बनाए हुए होते हैं, आप उसके ऊपर आप उनको बताएं कि अगर आपको इस तरह टच करते हैं तो ये आपके लिए गलत है, क्या है। दूसरी बात ये, जो आपने एनजीओ बनाई वो पेरेंट्स को एजुकेट करें कि आपने अपने बच्चों को किस तरह लेके चले।
मेरा नाम शौजा बस्करी है और मैं परगोदा से बात कर रहा हूँ। कितने अफसोस की बात है कि हमारे बच्चे अपने घरों में, अपनी गलियों में, अपने ग्राउंड में महफूज नहीं है, स्कूलों में महफूज नहीं है। जिनसी तशद्दुद बचपन में एक ऐसी बुरी याद बनकर, एक ऐसा बुरा एहसास बनकर रह जाता है कि इंसान सारी जिंदगी उसकी कैद से नहीं निकलता और आप हमेशा सारी जिंदगी नफसियाती मरीज बन के रहते हैं। मतलब हमारी तो ख्वाहिश है, हमारा तो ये उम्मीद है, हम कभी मतलब दुआ कर सकते हैं कि कभी वो वक्त आए कि पाकिस्तान में हमारे बच्चे हर तरह से महफूज हो जाए, हर तरह की ज्यादती हो।
और खेलों में दिलचस्पी रखने वाले हमारे एक सामे ने हालिया कराची में होने वाली पाकिस्तान और वेस्ट इंडीज के दरमियान T20 सीरीज के बारे में क्या कहा, आप भी सुनिए।
मैं इरफान अल-फयाल बात कर रहा हूँ। इस पाकिस्तान में काफी अरसे के बाद जो है पाकिस्तान में इंटरनेशनल खिलाड़ी जो है वो वापस आए हैं और उन्होंने क्रिकेट खेला है। इससे पाकिस्तान PSL 3 हुआ है। T20 सीरीज जो पाकिस्तान और वेस्ट इंडीज के दरमियान हुई है, पाकिस्तान के मेन रोशनियों के शहर कराची में हुआ है, जिसको लोग कहते थे कि यहाँ पे अमन नहीं है, यहाँ पे रोशनियां बहाल नहीं हो सकती। तो ये हमारे लिए एक बहुत ऑनर की बात है, कराची वालों के लिए बहुत ऑनर की बात है, पाकिस्तानियों के लिए बहुत ऑनर की बात है। हमारे सिक्योरिटी इदारों ने बहुत अच्छे काम किए हैं और PCB ने बहुत अच्छी काविश थी PCB के चेयरमैन की कि उन्होंने पाकिस्तान में इंटरनेशनल क्रिकेट को बहाल किया।
चलते चलते ये बीबीसी उर्दू के नामा निगार रियाज सुहेल से पूछा गया सवाल।
अनवानी से अब्दुल रशीद कामरी। मेरा रियाज सुहेल से सवाल है कि यहाँ अंदरूनी सिंध में खसरा ने बच्चों में वबाई सूरत अख्तियार कर ली है। अनवानी और गिरदो नवा में गुजशत 3 हफ्तों में 18 बच्चे जहाँ बाग हो चुके हैं, सैकड़ों इस मर्द में मुबतला है। मेरा रियाज सवाल से अपील है कि इस इंसानी हमदर्दी के तौर पर खसरा के मर्द पर रिपोर्ट क्यों नहीं तैयार करके नशर करते हो।
तो जनाब ये रहे रियाज सुहेल।
टावरी साहब, आपने बजा फरमाया, हमें खसरे की बीमारी पर भी काम करने की ज़रूरत है। जो इतलात के मुताबिक इस वक्त आपके ज़िले कंदकोट के अलावा शिकारपुर, सखर और नवाबशाह समेत कई अज़ला में फैली हुई है اور جیسے جیسے گرمی میں بھی اضافہ ہو رہا ہے، آپ نے دیکھا ہوگا کہ اس کی شدت بڑھ رہی ہے، جلد آپ کی تجویز پر بھی عمل کیا جائے گا۔
اور یہ بی بی سی اردو سے پوچھا گیا صبح سندھ سے، یہ اگلا سوال بھی شامل کر لیتے ہیں۔
میں بادل خان دشتی، ضلع گھوٹ کی اباڑو مرید شاہ سے بات کر رہا ہوں۔ عرض یہ ہے کہ غزل کا معنی سنائیں، غزل کا معنی کیا ہے؟
جناب، غزل کے لغوی معنی عورتوں سے باتیں کرنے یا عورتوں کی باتیں کرنے کے ہیں۔ چونکہ غزل میں روایتی طور پر واردات عشق کی مختلف کیفیات کا بیان ہوتا ہے، اس لیے اس صنف شعر کا یہ نام پڑا۔ غزل اس چیخ کو بھی کہا جاتا ہے جو شکار کرتے ہوئے ہرن کے منہ سے نکلتی ہے۔ اور اب آخر میں علاقائی مسائل۔
میں لوہی سے جناب لیک احمد جمالی کہ پورے پاکستان میں جہاں کہیں بھی آپ جائیں وہاں پر موبائل نیٹورک کی سہولت موجود ہے، لیکن افسوس اس فاسٹر دنیا میں ہمارے پاس ابھی تک فون کی سہولت بھی موجود نہیں ہے۔
میرا نام ہدایت اللہ ہے، میں ضلع حاصل پور سے بات کر رہا ہوں۔ میرا شہر جو ہے شاہوالی ہے، لیکن ہم دریا کے اس کنارے پہ، ہم کو بھونگ نزدیک لگتا ہے۔ اس سائڈ پہ ہمیں نہ روڈ دیا جا رہا ہے، نہ گیس، نہ کوئی سہولیات، نہ کوئی اسکول۔ ہمارا گزارش ہے کہ وہ ہمیں اس سہولیات سے محروم نہ کریں۔
اپنی رائے کا اظہار کرنے کے لیے آپ پاکستان کے کسی بھی علاقے سے ہمیں مفت کال کر سکتے ہیں۔ نمبر ہے 0800-222-275۔ یاد رکھے گا، موبائل سے یہ کال مفت نہیں ہوگی۔
سیربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ سندھ ہائی کورٹ نے سیکرٹری محکمہ دفاع کو پاسبان نامی تنظیم کے رہنما عثمان معظم کے فرزند سعد صدیقی کے مبینہ گمشدگی کی تحقیقات کا حکم جاری کیا ہے۔ عثمان معظم کا الزام ہے کہ ان کا بیٹا رینجرز کی تحویل میں ہے، لاپتہ نہیں ہے۔ کراچی سے ریاض سہیل کی رپورٹ سنیے۔
سندھ ہائی کورٹ کے جسٹس آفتاب احمد گورڑ اور جسٹس خادم حسین تنیو پر مشتمل ڈویژن بینچ کے روبرو آج سعد صدیقی کی گمشدگی کی درخواست کی سماعت ہوئی۔ سعد صدیقی کے وکیل محمد فاروق نے موقف اختیار کیا کہ پولیس کی تحقیقات کے مطابق سعد صدیقی کو رینجرز اٹھا کر لے گئی ہے، جبکہ جے آئی ٹی میں سعد کے بھائی محمد کا یہ بیان موجود ہے کہ اس کو رینجرز اٹھا کر لے گئی تھی، لیکن رینجر اس سے انکار کرتی ہے۔ عدالت نے سوال کیا کہ اگر رینجرز نے نہیں اٹھایا یا کسی ایجنسی نے حراست میں نہیں لیا تو بندہ کہاں ہے۔ عدالت نے آئی جی سندھ کو تحقیقات کا حکم جاری کیا، جس پہ سعد صدیقی کے وکیل کا موقف تھا کہ آئی جی سندھ تحقیقات نہیں کر سکتے کیونکہ رینجرز سیکورٹی دفاع کے ماتحت ہے، جس پہ سیکورٹی دفاع کو حکم جاری کیا گیا کہ وہ انکوائری کر کے رپورٹ پیش کریں۔ لاپتہ سعد صدیقی کے والد معظم عثمان پاسبان کے جنرل سیکرٹری ہیں، دو بیٹوں کے ساتھ انہیں بھی تحویل میں رکھا گیا تھا۔ ان پر ڈاکٹر عاصم حسین کے اسپتال سے دہشت گردوں کے علاج کرانے کا الزام ہے، جبکہ ایک بیٹے محمد صدیقی کو دہشت گردی کے مقدمات کا سامنا ہے، دوسرا بیٹا سعد تاحال لاپتہ ہے۔ معظم عثمان نے بی بی سی کو بتایا کہ 11 جون 2015 کی شام کو گھر سے گیا تھا لیکن واپس نہیں آیا۔
19 اور 20 جولائی 2015 کی رات کو 1 بجے میرے گھر پہ رینجر نے چھاپا مارا، ان کے ساتھ میرا بیٹا بھی تھا سعد، جو بہت زخمی حالت میں تھا۔ سعد کو لے کے ہر کمرے میں گھومتے رہے اور کہنے لگے کہ یہاں تلاشی لیں گے، اسلحہ نکالیں گے۔ اس کے بعد سعد کو بھی لے گئے واپس، اور مجھے اور میرے دوسرے بیٹے محمد کو بھی گرفتار کر کے لے گئے۔ پھر مجھے انہوں نے اگست کی کوئی تاریخ تھی، 26-27، اس تاریخ کو میری گرفتاری پیش کی اور پھر 90 دن کا ریمانڈ لے لیا۔ میرے دوسرے بیٹے محمد کی انہوں نے گرفتاری کوئی شو نہیں کی۔ غالباً دسمبر 2015 کے اینڈ میں انہوں نے محمد کو پولیس مقابلے کے بعد کی گرفتاری شو کی۔
24 سالہ سعد صدیقی کا ذاتی کاروبار تھا اور گمشدگی سے صرف 5 روز پہلے ہی ان کی شادی ہوئی تھی۔ معظم عثمان کے مطابق ان کا بیٹا لاپتا نہیں بلکہ رینجرز کی تحویل میں ہے۔
3-4 دفعہ پی ٹی ایف کی میٹنگ ہوئی جو پروینشل ٹاسک فورس کہلاتی ہے، 5-6 دفعہ جے آئی ٹیز ہوئی۔ میں نے ان سے ہر دفعہ کہا کہ میرا بیٹا لاپتا نہیں ہے، میرا بیٹا رینجرز کسٹڈی میں ہے، میں اس کا وٹنس ہوں۔ ہمیں بعد میں یہ ہمیں لے گئے میٹھا رام ہاسٹل، وہاں پر ساتھ سے میرے دوسرے بیٹے محمد کی، جس کو اس دن گرفتار کیا تھا، ملاقات کرائی گئی۔ تو میرا بیٹا لاپتہ نہیں ہے، رینجرز کی کسٹڈی میں ہے۔
معظم عثمان کا دعویٰ ہے کہ انہیں پاکستان پروٹیکشن آرڈیننس کے خلاف آواز اٹھانے پر انتقامی کاروائی کا نشانہ بنایا جا رہا ہے، کیونکہ جب پروٹیکشن آف پاکستان آرڈیننس کا اجرا ہوا تو سب سے پہلے آواز انہوں نے ہی اٹھائی تھی۔ واضح ہے کہ پاکستان پروٹیکشن آرڈیننس کے تحت رینجر سمیت قانون نافذ کرنے والے اداروں کو مشتبہ افراد کو 90 روز تک حراست میں رکھنے کے اختیارات دیے گئے تھے۔ بعد میں انسانی حقوق کی خلاف ورزیوں اور سیاسی اور سماجی تنظیموں کے احتجاج کے بعد اس میں توسیع نہیں کی گئی۔ ریاض سہیل، بی بی سی، کراچی۔
اور پاکستان کے صوبے سندھ میں ایک نوجوان کے ساتھ بدفعلی کے واقعے کی فلم کے سوشل میڈیا پر جاری ہونے کے بعد وزیر اعلیٰ نے اس کا نوٹس لے لیا اور آج پولیس نے 3 ملزمان کو حراست میں لے لیا ہے۔ حراست میں لیے جانے والوں میں ضلع سجاول کے ایک تعلقے کے حکمران اور سیاسی جماعت کے جنرل سیکرٹری بھی شامل ہیں۔ علاقے میں رہنے والی ہندو برادری اس واقعے کے بعد سے خوف میں ہے۔ حیدرآباد سندھ سے صحافی علی حسن کی رپورٹ۔
تعلیم یافتہ نوجوان کے ساتھ ایک گروہ نے مبینہ بدفعلی کی، جس کی ملزمان نے فلم بندی کی اور فلم کو سوشل میڈیا پر رکھ دیا گیا۔ سوشل میڈیا سے پورے علاقے میں بھونچال پیدا ہو گیا۔ وزیر اعلیٰ نے پولیس کو متحرک کیا۔ نوجوان نے اپنے والد کو، جو ایک ریٹائرڈ پرائمری اسکول استاد ہیں، اپنے ساتھ پیش آنے والے افسوسناک واقعے کا ذکر اس وقت کیا جب ملزمان نے اس سے دیگر مطالبات کرنا شروع کر دیے۔
اسے بلیک میلنگ کرتے رہے، اسے پیسے بھی لیتے رہے، پھر اس کو پھر بلاتے رہے، پھر یہ ایسا کرتے، اس کو پھر دوسروں کے ساتھ بھی ریپ کراتے تھے، اور اس کو بھی کہتے کہ تم بھی ریپ کرو، جو لڑکے یہ لے کے آتے تھے نا اب اپنے ان کے بنگلے پہ۔ جب مجھے پتا چلا یہ 4-5 دن پہلے، پھر میرے بیٹے نے آ کے مجھے بتایا، بابا میرے ساتھ یہ کچھ ہو گیا ہے اور میں بہت تنگ ہو گیا ہوں، میں خودکشی کر رہا ہوں۔ میں نے کہا بیٹا تمہارا قصور نہیں ہے، پھر یہ اس حد تک آ گئے کہ انہوں نے میرے لڑکے کو کہا بھائی تم اپنی کمیونٹی کی لڑکیاں لے کے آؤ۔
ضلع پولیس کے سربراہ فدا جانوری نے بدھ کی رات بتایا تھا
جو بھی اس کے گناہ گار ہیں، جو بھی سسپیکٹس ہیں، وہ سارے کے سارے جو ہیں شرارت۔
پولیس نے آج صبح ہی مبینہ ملزمان کو حراست میں لینے کے بعد نوجوان کو رپورٹ درج کرانے کے لیے طلب کیا، لیکن ان کے والد علاقے کے دیگر ہندو معتبرین کے ساتھ تھانے پہنچے۔ والد کا کہنا ہے کہ ان کا بیٹا خوف کی وجہ سے کراچی چلا گیا ہے۔ پرائمری ریٹائرڈ استاد کا گھرانہ بھی خوفزدہ ہو کر فی الحال علاقے سے ہی منتقل ہو گیا ہے۔ پورے علاقے میں ہندو برادری میں خوف پایا جاتا ہے۔ ہندو پنچایت کے مکھی ڈاکٹر ہوت چند:
برادری بہت بے چین ہے اور اپنے بچوں کو اب وہ چھپا کے بیٹھے ہوئے ہیں، وہ اسکول کے لیے نہیں چھوڑ رہے۔
پیپلز پارٹی کے ضلع صدر محمد علی مالکانی نے، جو صوبائی وزیر بھی ہیں، ٹیلی فون پر بتایا کہ ایک ملزم کو پیپلز پارٹی کی عہدیداری سے فارغ کر دیا گیا ہے۔
کل جب یہ پتا چلا ہے تو پھر پارٹی نے بھی اس پہ ایکشن لیا ہے اور گورنمنٹ نے بھی اس کے اوپر ایکشن لیا ہوا۔ پارٹی نے اس کا جو عہدہ تھا وہ ختم کر دیا، پارٹی سے نکال دیا اور وہ گرفتار بھی کر لیا گیا ہے۔
پولیس کو ملزمان کے خلاف مضبوط مقدمہ بنانا ہوگا تاکہ ہندو برادری میں احساس تحفظ اور اعتماد پیدا ہو سکے۔
یہ تھے حیدرآباد سندھ سے صحافی علی حسن۔ پاکستان کے صوبہ بلوچستان کے 2 مختلف علاقوں میں کوئلے کے کانوں میں حادثات کے باعث 7 کانکن ہلاک ہو گئے ہیں۔ ان میں 6 کانکن سوراب کے علاقے میں ہلاک ہو گئے، جبکہ 1 کانکن کی ہلاکت کا واقعہ ضلع دکی میں پیش آیا۔ تفصیلات کے ساتھ کوئٹہ سے محمد کاظم۔
دکی پولیس کے ایک اہلکار نے بتایا کہ اس علاقے میں کوئلے کی کان میں کام کے دوران کرنٹ لگنے کے باعث 1 کانکن کی موت واقع ہوئی۔ اس واقعے سے چند گھنٹے قبل سوراب میں بھی کوئلے کی کان میں حادثہ پیش آیا تھا۔ سوراب میں انتظامیہ کے اہلکار کے مطابق ماراب کیمپ کے علاقے میں 6 کانکن ایک کان میں کام کر رہے تھے۔ اہلکار کا کہنا تھا کہ کان میں زہریلی گیس بھر جانے کی وجہ سے 6 کے 6 کانکن ہلاک ہوئے۔ پاکستان سینٹرل مائنز لیبر فیڈریشن کے سیکرٹری جنرل لالا سلطان کوئلہ کانوں میں حادثات کی وجہ حفاظتی اقدامات کے فقدان کو قرار دیتے ہیں۔
اس کی وجہ یہ ہے کہ او ایس ایچ کے جو قوانین ہیں اس کے مطابق کام نہیں ہو رہا ہے۔ فریش ہوا دینے کے لیے اور زہریلی گیس کے اخراج کے لیے جس کا نام ہوائی ہوتا ہے، وہ ہوائی یعنی ایک اور راستہ جو اوپر سے دیا جاتا ہے وہ نہیں دیتے ہیں۔
دکی کے علاقے میں کوئلے کی کانوں میں حادثات تسلسل کے ساتھ پیش آتے رہتے ہیں۔ تاہم سوراب کے علاقے میں کسی کوئلے کی کان میں کانکنوں کی ہلاکت کا یہ پہلا واقعہ تھا۔ سوراب میں ہلاک ہونے والے 4 کانکنوں کا تعلق ضلع پشین سے تھا۔ لالا سلطان کا کہنا تھا کہ غیر محفوظ ہونے کے باعث کوئلہ کانوں میں کام کرنے والے کانکنوں کی زندگیوں کو ہر وقت خطرات لاحق ہوتے ہیں۔
2010 سے لے کے 2011 تک 228 بندے جو ریکارڈ پہ ہیں فوت ہوئے ہیں۔ بہت سے لوگ ایسے ہیں جن کے نام نہیں آتے ہیں اور ان کے واقعات نہیں آتے ہیں۔
دیگر صنعتیں انتہائی کم ہونے کی وجہ سے کوئلے کی کانکنی بلوچستان کی سب سے بڑی صنعت ہے۔ کوئلے کی کانکنی سے بالواسطہ اور بلا واسطہ ہزاروں افراد وابستہ ہیں۔ लाला सुल्तान ने कोयला कानून में हिफाजती इकदामात न होने की एक वजह पेटी ठेकेदारों को भी करार दिया।
माजी में ये था कि कंपनियों वाले जो थे वो खुद काम करते थे, अब उन्होंने ठेकेदार रखे, ठेकेदार ने पेटी ठेकेदार रखे।
बलूचिस्तान में कोयले की खानें ज्यादातर जिना जिला में हैं, इनमें कोयटा, कच्ची, अरनाई और दुक्की शामिल हैं। चीफ इंस्पेक्टर माइंस इफ्तिखार अहमद ने बताया कि दुक्की में पेश आने वाले वाकये के बारे में तहकीकात हो रही हैं। ताम जान तक सुराब की बात है तो ये देखा जा रहा है कि वहाँ कान में कानूनी तरीके से काम हो रहा था या गैर कानूनी। मोहम्मद काजिम, BBC कोयटा।
और ब्राजील के सुप्रीम कोर्ट ने साबिक सदर लूला डा सिल्वा को करप्शन केस के तहत सजा होने के बाद फौरन जेल भेजने का हुक्म दिया है। लूला डा सिल्वा ब्राजील में बाएं बाजू के पहले रहनुमा थे जो 2003 में सदर मुंतखब हुए। इस बारे में मजीद जानिए BBC के नामा निगारों के मरासलों पर मुबनी इस रिपोर्ट में तहमीना कुरैशी से।
लातिनी अमेरिका में वाकई मुल्क ब्राजील के सुप्रीम कोर्ट ने साबिक सदर लुइस इनासियो लूला डा सिल्वा को जेल भेजने का हुक्म दिया है। लूला डा सिल्वा को एक करप्शन केस के तहत 12 साल कैद की सजा सुनाई गई थी। उन पर इल्जाम था कि उन्होंने रिश्वत ली थी। सुप्रीम कोर्ट के इस फैसले ने ब्राजील की सियासत में तूफान बरपा कर दिया है। ब्राजील की सड़कों पर जिंदगी गुजारने वाले एक शख्स होजे अराहो के मुताबिक ब्राजील के सुप्रीम कोर्ट के इस फैसले पर 2014 के फुटबॉल वर्ल्ड कप से ज्यादा बातचीत हो रही है।
आज का दिन ब्राजील की तारीख में बहुत अहम है। इस फैसले के बारे में अवाम वर्ल्ड कप से ज्यादा बात कर रहे हैं। लुइस इनासियो लूला डा सिल्वा एक ऐसे सदर थे जिनको अवाम की यकतरफा हिमायत हासिल थी। वो ब्राजील के वाहिद सदर थे जो गुर्बत कम करने में कामयाब हो पाए थे।
साबिक सदर लूला डा सिल्वा ने सुप्रीम कोर्ट के फैसले के खिलाफ अपील करने की कोशिश की, मगर जनवरी में अदालत ने न सिर्फ साबिक सदर की अपील को मुस्तरद कर दिया बल्कि उनकी सजा को 9 साल से बढ़ाकर 12 साल भी कर दिया था। साबिक सदर लूला डा सिल्वा ने सुप्रीम कोर्ट से दरख्वास्त की थी कि जब तक उनकी अपील का फैसला ना हो जाए उनको जेल न भेजा जाए, मगर ये दरख्वास्त मुस्तरद कर दी गई। उनके खिलाफ केस सुनने वाले 11 में से 6 जजों ने उनको फौरन जेल भेजने का फैसला सादर कर दिया। 72 साल लूला डा सिल्वा ब्राजील में बाएं बाजू के सबसे ज्यादा मकबूल सियासतदान हैं, मगर इस फैसले के तहत वो अक्टूबर में होने वाले सदारती इंतखाबात में हिस्सा नहीं ले सकेंगे। लूला डा सिल्वा की जमात वर्कर्स पार्टी ने इस फैसले की मजम्मत करते हुए कहा है कि आज का दिन ब्राजील की जमहूरियत की तारीख में स्याह हरूफ से लिखा जाएगा। मगर एक शख्स पाउलो एनरीके डी ओलिवेरा ने BBC से बात करते हुए कहा कि उनको लूला डा सिल्वा के जेल भेजे जाने पर खुशी महसूस हो रही है।
मैं बहुत खुश हूँ क्योंकि इस फैसले से ये साबित हो गया कि हमारे मुल्क में वो इंसाफ पाया जाता है जिस निजाम और तरक्की की हमारा झंडा निशानदेही करता है।
साबिक सदर को सजा सुनाने के बाद सुप्रीम कोर्ट के जज तकरीबन 10 घंटों तक उनको फौरन जेल भेजने के मामले पर बहस करते रहे, जिस दौरान अवाम इस फैसले की हिमायत और मुखालफत करने सड़कों पर उमड़ आए। ब्राजील के शहर साओ बर्नार्डो समेत कई शहरों में लूला डा सिल्वा की हिमायत में रैलियां मुनक्किद की गई। साबिक सदर के एक हिमायती एंटोनियो कैरोलिनो फिल्हो ने कहा कि सुप्रीम कोर्ट का यह फैसला खुद इंसाफ के तकाजों के बरक्स है।
डा सिल्वा को रिहा कर दिया जाए और उनको उनका काम करने दिया जाए। अगर वो सदारती इलेक्शन में हिस्सा लेते तो वो यकीनन जीत जाते।
दूसरी जानिब ब्राजील के शहर साओ पाउलो में तकरीबन 20,000 अफराद ने सुप्रीम कोर्ट के फैसले की हिमायत में मुजाहिरा किया। लूला डा सिल्वा 11 के दरमियान ब्राजील में रहे। सदर मुंतखब होने से कबल वो एक लोहार थे और मजदूरों के हकूक के लिए भी काम करते थे। लूला डा सिल्वा ब्राजील में बाएं बाजू के पहले रहनुमा थे जो सदर मुंतखब हुए। उनके दौरे सदारत में की गई इस्लाहात से ब्राजील में लाखों गरीब अवाम को गुर्बत से निजात पाने में मदद मिली थी, जिसकी वजह से वो लातिनी अमरीका के मकबूल तरीन सियासतदानों में शुमार होते थे।
तफसील पेश कर रही थी तहमीना कुरैशी। और यहाँ आपको एक दिलचस्प खबर बताते चलें कि बरतानिया में बसने वाले पंजाबी एक ऐसी लत में मुब्तला हैं जिसका सबको मालूम है, लेकिन कोई ना तो इसे तस्लीम करता है और ना ही इससे छुटकारा पाने के लिए कोई मदद लेना चाहता है। ये है बरतानवी पंजाबियों का शराब नोशी का मसला। इस खबर की तफसील आप हमारी वेबसाइट bbcurdu.com पर पढ़ सकते हैं। इसके साथ ही सैरबीन अख्ताम को पहुंचा। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर थी अंबर खैरी, लंदन में स्टूडियो मैनेजर थे डैनी कॉक्स और इस्लामाबाद में इसरारुल हक। समरा फातिमा को इजाज़त दीजिए। जाने से पहले आलमी खबरों का खुलासा सुनिए नादिया सुलेमान से।
انڈیا کی ریاست راجستھان کی ایک عدالت نے نایاب سیاہ ہرنوں کے غیر قانونی شکار کے مقدمے میں معروف فلم اداکار سلمان خان کو مجرم قرار دیتے ہوئے 5 سال قید کی سزا سنائی ہے۔ پاکستان میں نئی اقتصادی اصلاحات کے تحت 12 لاکھ سالانہ سے کم آمدن انکم ٹیکس سے مستثنی ہوگی۔ اسرائیل کے وزیر دفاع کا کہنا ہے کہ فلسطینیوں پر گولی چلانے والے اسرائیلی فوجیوں کے لیے احکامات میں کوئی تبدیلی نہیں کی جا رہی۔ ترکی کی ایک یونیورسٹی میں فائرنگ سے عملے کے 4 افراد ہلاک ہو گئے ہیں۔ عملاور نے خود کو پولیس کے حوالے کر دیا ہے۔ برآمدات میں اضافے کے باوجود امریکی تجارتی خسارے میں مسلسل 6ویں ماہ بھی اضافہ ہوا ہے۔ سابق روسی جاسوس کی بیٹی یولیا اسکریپال نے اپنے بیان میں کہا ہے کہ ان کی صحت اب روز بروز بہتر ہوتی جا رہی ہے۔ یہ بی بی سی اردو سروس ہے۔